ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैह ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ربنا وابعث فيهم رسولا منهم يتلو عليهم آياتك ويعلمهم الكتاب والحكمة ويزكيهم إنك أنت العزيز الحكيم وقال تعالى إنا نحن نزلنا الذكر وإنا له لحافظون وقال النبي صلى الله تعالى عليه وسلم خيركم من تعلم القرآن وعلمه وقال النبي صلى الله تعالى عليه وسلم لا حسد إلا على اثنين رجل آتاه الله القرآن فهو يقوم به آناء الليل وآناء النهار ورجل آتاه الله المال فهو ينفق منه آناء الليل وآناء النهار وقال النبي صلى الله تعالى عليه وسلم من قرأ القرآن وعمل بما فيه ألبس والداه تاجا يوم القيامة زوءه أحسن من زوء الشمس في بيوت الدنيا لو كانت فيكم فما ظنكم بالذي عمل به وقال النبي صلى الله تعالى عليه وسلم من قرأ القرآن فاستزهره فحل حلاله وحرم حرامه أدخله الله الجنة وشفعه في عشرة من أهل بيته كل قد وجبت له النار. وقال النبي صلى الله تعالى عليه وسلم: إن لله أهلين من الناس. قالوا: من هم يا رسول الله؟ قال: أهل القرآن هم أهل الله وخاصته، أو كما قال عليه الصلاة والسلام. میرے قابل احترام حضرات علماء کرام، برادران اسلام اور عزیز طلبہ، آج کی یہ مجلس درسگاہ ملا مسجد کے اندر جن طلباء نے اپنے حفظ کی تکمیل کی ہے ان کے اعزاز کے لیے قائم کی گئی ہے. وہ اپنا آخری سبق اپنے اساتذہ، اپنے مربیوں، اپنے اولیاء اور اپنے بہی خواہوں کے سامنے سنائیں اور اس طرح ان کا اعزاز ہو. جو مقصد تھا انعقاد مجلس کا، وہ تو بحمدللہ بحسن و خوبی حاصل ہو چکا ہے کہ ان بچوں نے اپنا آخری سبق بہت عمدگی کے ساتھ ہمیں سنایا. خاص عربی لہجے کے اندر انہوں نے قرآن پاک کو پڑھا. یہ بھی قرآن پاک کا معجزہ ہے. اللہ تبارک و تعالیٰ نے قرآن پاک کی جو حفاظت کا وعدہ فرمایا، اِنَّا نَحْنُ نَزَّلْنَا الذِّكْرَ وَإِنَّا لَهُ لَحَافِظُونَ، کہ اس نصیحت کی کتاب یعنی قرآن پاک کو ہم ہی نے اتارا اور ہم ہی اس کی حفاظت کرنے والے ہیں. قرآن پاک کی حفاظت کا وعدہ اللہ تبارک و تعالیٰ نے فرمایا. چونکہ اس دنیا کو اللہ تبارک و تعالیٰ نے دارالاسباب بنایا ہے، اس لیے اپنے اس وعدے کی تکمیل کے لیے اللہ تبارک و تعالیٰ نے ایک انتظام یہ فرمایا کہ یہ کم سن چھوٹے چھوٹے بچے اس قرآن پاک کو آسانی کے ساتھ حفظ کر لیتے ہیں، حالانکہ وہ کئی سو صفحات کی ایک ضخیم کتاب ہے، اور وہ بھی عربی زبان میں، اور وہ بھی اللہ تعالیٰ کا کلام. انسانوں میں طاقت نہیں تھی کہ وہ اللہ کے کلام کو پڑھ سکیں، اللہ تبارک و تعالیٰ نے اس کو آسان کر دیا. وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُدَّكِرِ، اللہ تبارک و تعالیٰ نے قرآن کی حفاظت کے لیے جو ایک نظام قائم فرمایا کہ اللہ کے بہت سے بندوں کے دلوں میں یہ بات ڈالی کہ وہ اپنی اولاد کو قرآن پاک کے حفظ کے لیے فارغ کریں. جن ماں باپ نے اس دور مادیت کے اندر اپنے بچوں کو قرآن پاک کے حفظ کے لیے پیش کیا، وہ بھی قابل مبارکباد ہیں. ورنہ آج لوگ اپنی اولاد کو دنیاوی علوم کے لیے بھیجتے ہیں، اسی کو ترجیح دیتے ہیں. ممنوع تو نہیں ہے، ایک حدود میں رہ کر وہ بھی حاصل کیے جا سکتے ہیں، لیکن جو ترجیح دی جاتی ہے دینی علوم کے مقابلے میں اس کو، وہ ضرور قابل اعتراض ہے. بل تؤثرون الحیات الدنیا والآخرۃ خیر وابقا، قرآن میں باری تعالیٰ نے فرمایا ہے کہ تم دنیاوی زندگی کو ترجیح دیتے ہو، حالانکہ آخرت اس سے بہتر ہے اور ہمیشہ باقی رہنے والی ہے. تو بہرحال وہ ماں باپ جنہوں نے اپنی اولاد کو قرآن پاک کے حفظ کے لیے پیش کیا، وہ قابل مبارکباد ہیں. وہ اساتذہ جنہوں نے ان کے اوپر محنت کی، وہ بھی قابل مبارکباد ہیں. اور یہ وہ حضرات ہیں جنہوں نے اپنی زندگیوں کو قرآن پاک کی خدمت کے لیے فارغ کر لیا. بس پوری زندگی ان کی اسی میں ختم ہوتی ہے اور گزر جاتی ہے کہ یہ قرآن پاک کی خدمت کرتے ہیں. حضرت عثمان رضی اللہ تعالیٰ عنہ نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا ارشاد خیرکم من تعلم القرآن وعلمہ حضور صلی اللہ علیہ وسلم کی زبان مبارک سے سنا, اور انہوں نے اپنے شاگردوں کے سامنے ان کو اس کو جو ہے پڑھا سنایا. انہی میں سے ایک شاگرد ان کے حضرت ابو عبد الرحمن عبداللہ ابن حبیب سلمی رحمت اللہ علیہ, تو بہت بڑے عالم ہیں اور تمام قراء کی سندیں تقریباً جو حضور صلی اللہ علیہ وسلم تک پہنچتی ہیں ان میں ان کا واسطہ ضرور آتا ہے. وہ اس حدیث کو اور حضور پاک صلی اللہ علیہ وسلم کے اس ارشاد کو نقل کرتے ہیں. بخاری شریف میں انہی کے واسطے سے یہ حدیث آئی ہے. اس حدیث کو نقل کرنے کے بعد انہوں نے ایک جملہ ارشاد فرمایا کہ حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے اسی ارشاد نے مجھ کو یہاں پر بٹھایا ہے. انہوں نے اپنے آپ کو قرآن پاک کی خدمت کے لیے فارغ کر لیا تھا, حالانکہ دوسرے علوم کے بھی وہ بڑے ماہر تھے, لیکن نہیں, بس پوری زندگی اسی میں انہوں نے گزار دی. وہ کہتے ہیں کہ حضور کا یہی ارشاد ہے جس نے مجھ کو یہاں پر بٹھایا. بخاری کے شرح میں حافظ ابن حجر عسقلانی ایک جگہ پر فرماتے ہیں کہ حضرت عثمان رضی اللہ تعالیٰ عنہ کے دور خلافت سے لے کر حجاج ابن یوسف کے دور امارت تک انہوں نے یہ خدمات انجام دی. اب وہ زمانہ کتنا ہے تو تعین کے ساتھ کتنے سال اس میں انہوں نے لگائے معلوم نہیں ہو پایا. لکھتے ہیں شرح کہ حضرت عثمان رضی اللہ تعالیٰ عنہ کے دور خلافت کے آخری سال سے لے کر حجاج ابن یوسف کے دور امارت کے پہلے سال تک 38 سال ہوتے ہیں در وقت یہ دوران یابج کا, اور حضرت عثمان رضی اللہ تعالیٰ عنہ کی خلافت کے پہلے سال سے لے کر حجاج ابن یوسف کی امارت کے آخری سال تک 72 سال ہوتے ہیں. تو گویا ان کی یہ قرآنی خدمات کا دورانیہ 38 سے لے کر 72 کے درمیان میں ہے. یہ گویا پورا زمانہ انہوں نے اپنے آپ کو اس کام کے لیے پیش کیا. یہ بہت بڑی سعادت ہے اللہ تعالیٰ جس کو عطا فرمائیں ہمارے ان مدارس کے طلب اساتذہ, آپ کی اس درسگاہ ہے ملا مسجد کے جو حضرات اساتذہ ہیں جن کے ابھی نام لیے گئے طلبہ کے ساتھ ساتھ کہ فلاں طالب علم نے فلاں استاد کے پاس قرآن مکمل کیا, وہ ان کے متعلق آپ معلوم کریں گے, وہ کئی سالوں سے ان خدمات کو انجام دے رہے ہیں. بہت سے وہ ان کی پوری زندگی اسی میں ختم ہوتی ہے. واقعہ یہ ہے کہ ان سعادت بزور بازو نے استانہ بخشت خدائے بخشندہ, یہ سعادت کوئی آدمی اپنے قوت سے حاصل نہیں کر سکتا, یہ تو اللہ تعالیٰ کی دین ہے. اللہ تعالیٰ جس کو چاہیں عطا فرماتے ہیں. ذالک فضل اللہ یؤتیہ من یشاء, یہ اللہ کا فضل ہے, اللہ تعالیٰ جسے چاہتے ہیں عطا فرماتے ہیں. ان بچوں نے ابھی قرآن پاک کو سنایا آپ کے سامنے, میں یہی کہہ رہا تھا کہ اللہ تبارک و تعالیٰ نے قرآن پاک کے حفظ کا جو ذمہ لیا تو اس کی تکمیل, اس ذمہ داری کو اللہ تعالیٰ نے اس طرح پورا کیا کہ دنیا کے ہر خطے میں ایسے لوگ ہیں جو اپنے آپ کو قرآن پاک کی خدمت کے لیے فارغ کیے ہوئے ہیں. کہیں بھی چلے جائیے, یا آپ کے سورت شہر میں, یا آپ کی ملا مسجد کی یہ درسگاہ, یہ تو خالی ایک نمونہ ہے سورت شہر کا. सूरत शहर में बीसियों मदरसे हैं जहाँ हिफ्ज का तहफीज का सिलसिला जारी है और वहाँ अल्लाह के बंदे अपनी खिदमात पेश करते हैं। ये तो सूरत शहर की बात हुई, सूरत ज़िले में, फिर पूरे गुजरात में, पूरे हिंदुस्तान में, पूरे एशिया में, पूरे आलम में, कहीं भी चले जाइए आप, अमेरिका चले जाएंगे वहाँ भी आपको ये सिलसिला मिलेगा, अफ्रीका जाएंगे वहाँ भी ये सिलसिला मिलेगा, यूरोप में जाएंगे तो वहाँ भी आपको ये सिलसिला मिलेगा, ऑस्ट्रेलिया और न्यूजीलैंड के अंदर जाएंगे तो वहाँ पर भी आपको ये सिलसिला मिलेगा। पूरी दुनिया में अल्लाह के बंदे हैं जिन्होंने अपने आप को इस काम के लिए हुआ पेश किया, फारिग किया और इसी में लगे हुए हैं। दुनिया वाले अपनी दुनिया में हैं, ये अपनी इसमें मस्त हैं, और वो वालिदैन हैं जो अपनी औलाद को इस काम के लिए पेश करते हैं। तो बहरहाल ये सिलसिला नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के बाबरकत ज़माने से लेकर अब तक बराबर जारी है और आइंदा क़यामत तक जारी रहेगा। हज़रत मौलाना मुफ्ती मोहम्मद शफी साहब रहमतुल्लाह अलैह फरमाते हैं कि सारी दुनिया के मुसलमान अगर जमा होकर जनरल मीटिंग करके अगर कुरान की हिफाजत के लिए कोई तजवीज पास करते और कोई प्रोग्राम बनाते तो भी इस तरह मुनज़्ज़म तरीके से काम न होता जो अल्लाह ताला ने अपनी कुदरत से एक निज़ाम जारी फरमाया। हर जगह ये सिलसिला जारी है। तो बहरहाल ये कुरान पाक की हिफाजत का जो अल्लाह तबारक व ताला ने वादा फरमाया उसी का ये नतीजा है। और फिर ये छोटे छोटे बच्चे उनके वया दिमागों को, उनके दिलों को, उनके हाफ़ज़ों को अल्लाह ताला ने इसके लिए कबूल फरमाया, बस इसी में लगे रहते हैं। साहिब कुरान जो हदीस में आता है यो काल वाले साहिब कुरान इकरा वरतक वरतिल कमा कुंत तुरतिल फी दुनिया फैन मंजिलतक इंद आखिर आयत इन तकरोहा। कि साहिब कुरान से कहा जाएगा कि कुरान पढ़ता चला जा और जन्नत के दर्जात में तरक्की करता चला जा कि तेरा मकाम उस आखिरी आयत के ऊपर है जो तू पढ़ेगा। और इस तरह पढ़ जैसा दुनिया के अंदर तरतील से ठहर ठहर कर इत्मीनान से पढ़ता था। तो होया ये बच्चे जो हैं कुरान पाक को याद करते हैं। साहिब कह रहा था साहिब कुरान, साहिब कुरान किसी को साहिब उसी वक्त कहेंगे जबकि बाकायदा उसके साथ उसका खसूसी ताल्लुक हो। जैसे सहाबा को साहिब रसूलिल्लाह, साहिब रसूलिल्लाह कहा जाता है। हुजूर के सहाबी वह हमेशा हुजूर की सोबत में रहते थे, ये कुरान के साथ लगे रहते हैं। सुबह उठे कुरान हाथ में लिया, उठते ही सबक याद कर रहे हैं, अभी तो चाय भी नहीं पी, वुजू करके बैठ जाएंगे। फिर चाय का नंबर तो बाद में आता है, नमाज से पहले ही बैठ जाते हैं, सबक याद करते हैं, सुनाते हैं, फिर नमाज के बाद घर जाएंगे तब चाय मिलेगी तो क्या करें। उसके बाद फिर कुरान लेकर बैठ जाते हैं दोपहर तक, फिर दोपहर बाद ये सिलसिला जारी रहता है, फिर रात को जारी रहता है। बस वह 24 घंटे इनके हाथों में कुरान है, इनकी आँखों के सामने कुरान के नकूश हैं जिनको वो देख रहे हैं, इनकी ज़बान पर कुरान के हरूफ हैं जिनको वो पढ़ रहे हैं, इनके कानों में ये आवाज़ है कुरान पाक की, इनकी ज़बान इसको अदा कर रही है और इनका दिलो दिमाग जो है इसको महफूज कर रहा है। गोया उन्होंने अपने पूरे वजूद को इसी कुरान पाक के लिए वक्फ कर दिया, इसीलिए उसको गोया कहा गया साहिब कुरान, हर वक्त कुरान की सोहबत में है, कुरान के साथ लगा हुआ है। अल्लाह ताला की तरफ से भी उसी के मुनासिब उनका एहसास होता है। और फिर देखो ये छोटे छोटे बच्चे, एक बारिश तक आए समझ आए कि नहीं, इसने कुरान याद कर लिया और ये देखो छोटा सा है, वो छोटा सा है, और कैसे फिर बुलंद आवाज़ से शानदार तरीके से पढ़ रहे हैं। ये कुरान का मौजज़ा है, हकीकत तो ये है। अल्लाह ताला ने कुरान पाक को याद करने के लिए आसान कर दिया। वलकद यस्सरनल कुरान लिज़्ज़िक्र फहल मिन मुद्दकिर, अल्लाह तबारक ताला दावत अमल पेश करते हैं, कोई है याद करने वाला, कोई है इसमें अपने आप को लगाने वाला। तो बहरहाल ये कुरान का मौजज़ा है, इन बच्चों के लिए अल्लाह ने इसको आसान कर दिया। ये इतनी ज़खीम किताब एक साल में, दो साल में, ढाई साल में, उमूमन हमारे यहाँ ढाई साल के अंदर इसको याद कर लेते हैं बच्चे, बहुत से हैं दो साल में, बहुत से डेढ़ साल में, बहुत से एक साल में, बहुत से छः महीने में, बाद दो महीने में, एक महीने में भी याद करने वाले हैं, लेकिन आम तौर पर जो है दो ढाई साल में मुकम्मल कर लेते हैं और पूरा कुरान बराबर याद है, गलती नहीं जाएगी। एक मजलिस में बहुत से मदरसों में इसका एहतमाम किया जाता है कि हिफ्ज़ की तकमील के बाद जब तक कि यह हाफिज़ एक मजलिस में पूरा कुरान नहीं सुनाता वहाँ तक इसको सनद नहीं दी जाती। तो बहरहाल ये वो मेहनतें हैं जो ये बच्चे कर रहे हैं, उनके असातिज़ा कर रहे हैं, ये साहिब किस्मत हैं और बड़े सआदतमंद हैं कि अल्लाह तबरक तआला ने इनको इस काम के लिए चुना और कुरान की हिफाजत का एक निज़ाम अल्लाह तबरक तआला ने एक सिलसिला जो कायम किया है उस सिलसिले का एक गोया हिस्सा एक इनको बनाया अल्लाह तबरक तआला ने और ये इसके अंदर गोया शामिल किए गए, इनके लिए बड़ी सआदत की बात है और ये अल्लाह ताला ही की कुदरत है। हज़रत थानी रहमतुल्लाह अलैह फरमाते हैं कि आम तौर पर कुरान पाक जो है बचपन में जैसा अच्छा याद होता है, बचपन में इतना अच्छा याद नहीं होता। बड़ी उम्र में भी करने वाले कर लेते हैं, बहुत कम होते हैं वो बड़ी उम्र में हिफ्ज़ करने वाले, लेकिन उनको इतना पुख्ता याद नहीं होता जितना बचपन में याद करने वालों को होता है। गोया अल्लाह तबरक तआला ये बतलाना चाहते हैं कि इसमें अल्लाह ही की कुदरत को दखल है, किसी की सलाहियत को दखल नहीं है। ये बच्चे घर की किसी कीमती चीज़ के मामले में इनके माँ बाप उसकी हिफाजत में इन पर एतमाद नहीं करेंगे, है ना? कहीं घर से बाहर जाना हो, घर को ताला लगा कर माँ बाप जाएंगे तो इसके हाथ में चाबी देंगे? नहीं नहीं, इसके हाथ में चाबी नहीं देंगे, वो पड़ोसी के हाथ में देंगे, वो जब आवे तो खोल देना। वो सब डरते हैं कि पता नहीं इसके हाथ में देंगे तो कहीं क्या कर इधर उधर हो जाएगा। तो माँ बाप जो है अपनी कीमती चीज़ की हिफाजत के मामले में भी इनके ऊपर भरोसा करने के लिए तैयार नहीं आते माँ, लेकिन अल्लाह ताला अपनी किताब की हिफाजत का काम इनसे ले रहे हैं। ये कुरान पाक का मौजज़ा है। और एक मगर एक बात याद रहे कि कुरान पाक जितना जल्दी याद हो जाता है, अगर कोई आदमी उसको पढ़ने का एहतमाम न करे तो उतना ही जल्दी निकल भी जाएगा। इसलिए आप सबसे ख़ास तौर पर ताकीदन कहता हूँ कि अब कहीं इस इंतज़ार में न रहें कि हम बाद में ये करेंगे, नहीं, आज जब हाफिज़ हो चुके आप तो अब आप रोज़ाना आपको कुरान की एक बड़ी मकदार तिलावत करनी है, हमेशा उसका एहतमाम करना है। देखो पूरे कुरान को हिफ्ज़ करना फ़र्ज और वाजिब नहीं है, कुरान की सिर्फ इतनी मकदार याद करना वाजिब है जिसके ज़रिए से नमाज दुरुस्त हो जाए। कोई आदमी अगर इतना भी याद न करे तो गुनहगार होगा, लेकिन पूरा कुरान हिफ्ज़ करना फ़र्ज भी नहीं वाजिब भी नहीं। अलबत्ता अगर किसी ने कर लिया तो फिर उसकी हिफाजत करना फ़र्ज है, वाजिब है। अगर याद करने के बाद भूल जाएगा तो बहुत बड़ा गुनाह है, कबीरा गुनाह उसको कहा गया। अज़वाजिर अनिक्तिराफिल कबाइर के अंदर अल्लामा इब्ने हजर हैसुमी रहमतुल्लाह अलैह ने कबाइर में इसका भी शुमार किया है। तो बहरहाल ये कुरान याद करने के बाद, हिफ्ज़ करने के बाद भूल जाएं, क्योंकि उसके लिए अहादीस के अंदर वईदें आई हैं कि जो आदमी कुरान याद करने के बाद भूल जाए कल को क़यामत में कोड़ी, यानी वो गुजराती में जिसको रक्तपित कहते हैं, उस बीमारी के अंदर जिसमें आज़ाद आदमी के जड़ जाते हैं, गल जाते हैं, उसकी हालत में उठाया जाएगा। तो बहरहाल कुरान को पढ़ने का अहतमाम करना चाहिए। हुजूर सल्लल्लाहु अलैहि वसल्लम भी ताकीद फरमाते हैं, ताहदुल कुरान फवल्लज़ी नफ्सी बियदिहि लहू अशद्द तफस्सियन मिनल इबिले फी उकूलिहा, कि कुरान को पाबंदी के साथ पढ़ते रहो, वो सीनों से उससे जल्दी निकल जाता है जितना ऊँट अपने जो है रस्सी के अंदर से निकल जाता है। इसलिए इन तमाम बच्चों से ख़ास तौर पर ताकीद करता हूँ, इसको पढ़ने का अहतमाम करें, रोज़ाना इतना पढ़ें कि आपकी ज़बान के ऊपर वो जारी हो जाए, आपके रगो रेशे में सिरायत कर जाए। ये बहुत बड़ी जिम्मेदारी है जो आपने अपने सर ले ली है। हमारे बुज़ुर्गों में एक बुज़ुर्ग गुजरे हैं जिनका नाम है हाफिज़ मोहम्मद ज़ामिन साहब शहीद रहमतुल्लाह अलैह, हमारे हजरत हाजी इमदादुल्लाह साहब रहमतुल्लाह अलैह, जो हमारे तमाम बुज़ुर्गों के पीर हैं, सैयदुत्ताइफ़ा जिनको कहा जाता है, ये सारे सिलसिले हमारे इन्हीं से जारी हैं, उनके ये पीर भाई हैं हाफिज़ ज़ामिन साहब शहीद। हाजी इमदादुल्लाह साहब भी हजरत मियाँ जी नूर मोहम्मद साहब जनजानी रहमतुल्लाह अलैह के बैत थे, उनके खलीफा थे, और हाफिज़ ज़ामिन साहब शहीद रहमतुल्लाह अलैह भी उन्हीं से बैत थे, उनके खलीफा थे। और वहाँ जहाँ थाना भवन की मस्जिद जो खानकाह इमदादिया कहलाती है, जिसमें बात को नाम दिया हजरत थानवी रहमतुल्लाह ने उसको, आज भी लोग जाते हैं, तो वहाँ 3 कमरे अभी भी वो यादगार हैं, बचाए रखे हैं। और एक में हजरत हाजी साहब का क़याम था, एक में हजरत मौलाना शेख मोहम्मद साहब थानवी रहमतुल्लाह अलैह का क़याम था, और एक में हजरत हाफिज़ ज़ामिन साहब शहीद रहमतुल्लाह अलैह का क़याम। उनका जो कमरा था हाफिज़ ज़ामिन साहब शहीद रहमतुल्लाह अलैह का, वो पहले पढ़ता था, उसके बाद उन दोनों हजरात का। ये तीनों जो है पीर भाई होते हैं, तीनों में बड़ी मोहब्बत भी थी। तो बहरहाल कोई आदमी जब आता था ना, तो हजरत हाफिज़ ज़ामिन साहब शहीद रहमतुल्लाह अलैह के मिजाज में ज़राफ़त भी थी, तो कोई आता और पूछ, तो हजरत हाफिज़ साहब पूछते, भाई काय को आया है, अगर बैत होना है तो वहाँ वो हाजी साहब रहे, उनके उजड़े की तरफ इशारा करते थे, वहाँ चले जाओ, मसला पूछना है तो मौलाना शेख मोहम्मद थानवी हैं, उनसे पूछ लो, उनका उजड़ा था उसकी तरफ इशारा करती, और हुक्का पीना है तो यारों के पास बैठता, अपने लिए यूँ कहा करते थे, हुक्का की आदत थी उनको। और जो है कोई आदमी आकर के इनसे कहता, हजरत मैंने अपने बच्चे को हिफ्ज़ के अंदर लगाया है, तो हजरत फरमाते थे, अरे कहाँ जन्म रोग लगा दिया, जन्म रोग उसको कहा करते थे, क्योंकि अब पूरी ज़िंदगी उसकी क्या करनी है, हिफाजत करनी है। इसलिए आप लोगों को कुरान के पढ़ने का क्या करना है, तमाम हजरात सहाबा में जो कुर्रा थे, कुरान पाक के हाफिज़ थे, वो एक मखसूस मकदार कुरान पाक की रोज़ाना पढ़ा करते थे। हज़रत शेख रहमतुल्लाह ने लिखा है, वो जो 7 मंजिलें हैं ना, फ़मीन बेशौक, पहली शुरू होती है सूरह फातिहा से, फा उसी का है फातिहा का, हर सूरत के नाम में से पहला हर्फ लिया है। दूसरी जो है सूरह माईदा से शुरू होती है, उसके अंदर से मीम लिया। तीसरी सूरह यूनुस से शुरू होती है, उसके अंदर से या ली, फ़मी वहीं से बना बेशौक। और जो है चौथी वो बनू सूरह बनू इसराइल से शुरू होती है, वहाँ से बा लिया। और फिर जो है 5वीं सूरह शौरा से शुरू होती है, वहाँ से शीन ली। और जो छठी सूरह वस्साफात से शुरू होती है, वहाँ से वाव लिया। और 7वीं जो है वो सूरह काफ से। तो वह इस तरह रोज़ाना पढ़ने की आदत डालोगे या नहीं? ये तो छोटी छोटी मंजिलें हैं, ये छोटी मंजिलें कहलाती, बड़ी मंजिलें जो हैं वो 3 हैं। कितनी? 3। उसको फील से कहा गया, पहले वो शुरू होती है पहली मंजिल सूरह फातिहा से, और दूसरी शुरू होती है यूनुस से, सूरह फातिहा से सूरह यूनुस तक 1 मंजिल, 10 पारे के करीब, 11वां के 12 आखिर तक होता है। और फिर सूरह यूनुस से लेकर के ये जो है सूरह लुकमान तक दूसरी मंजिल, और सूरह लुकमान से लेकर कुरान ख़त्म हो जाए वहाँ तक ये बड़ी मंजिल है, वो छोटी मंजिल है। कौन सी? सात। और ये तीन, जो तीन दिन में जो आदमी कुरान ख़त्म करना चाहे उसके लिए ये है, और सात दिन में जो कुरान ख़त्म करना चाहे उसके लिए वो है। सहाबा में दोनों किस्म के हजरात थे और उसके मुताबिक वो कुरान पाक पढ़ते थे। आप हजरात में भी दोनों किस्म के होने चाहिए, हैं? पढ़ने का अहतमाम करो, रोज़ाना पढ़ो, और देखो अपने बड़ों को कुरान बख्शा भी करो, इसाले सवाब करते रहो। हमारे अकाबिर का यही सिलसिला है, वालिदैन ने इसीलिए पढ़ा है। हमारे अकाबिर से हम ये सुनते हैं कि वो अपने बच्चों को जब हिफ्ज़ मुकम्मल कराते थे तो कहते थे, बेटा देखो हमने कुरान तो तुमको जो पढ़ाया हिफ्ज़ कराया वो अपने लिए, अपने लिए यानी माँ बाप ने अपने लिए कराया, आप उनके लिए पढ़ें रोज़ाना और उनको उसका सवाब पहुँचाया करें, और दूसरे उलूम जो तुमको पढ़ाएंगे वो तुम्हारे लिए, ऐसा वालिदैन कहा करते थे। तुमने आया कि नहीं? इसलिए रोज़ाना कुरान पाक की तिलावत करके उसका सवाब पहुँचाने का अहतमाम करो। ये मत समझना कि भाई इंतकाल हो जाए तभी सवाब पहुँचाएंगे, बाद लोग यूँ समझते हैं। नहीं नहीं, जिंदों को भी सवाब पहुँचाया जाता है, मुझे भी पहुँचा सकते हो। अपने वालिदैन, आपके वालिदैन हयात हैं, उनका साया अल्लाह आपके सरों पर तादेर सेहत आफियत के साथ कायम रखे, उनके लिए भी सारे सवाब। ख़ानदान के दूसरे जो हमारे बुज़ुर्ग हैं, दादा दादी नाना नानी ऊपर तक दूसरे, और असातिज़ा, और असातिज़ा का सिलसिला, आपके मुरब्बियों का सिलसिला, जिसका भी कोई एहसान हो, लोग एहसान करने वाले के एहसान का बदला मुख्तलिफ शक्लों में देते हैं। दुनिया वालों का दस्तूर ये है कि किसी ने कोई चीज़ दी ऐसा तो अब वो उसी तरह की कोई चीज़ वो उसको देता है। अब हमें कोई जो है हमारे साथ एहसान करे तो हम उसके बदले में उस चीज़ देने के बजाय ये देंगे, हमारी तरफ से जो दिया जाए वो उनकी दी हुई चीज़ से ज़्यादा कीमती होगा, वो वहाँ ऐसी जगह पर काम आएगा जहाँ कोई दूसरी चीज़ काम आने वाली नहीं। इसलिए बहरहाल आप बच्चों से मैं ख़ास तौर पर कहता हूँ कि इसका अहतमाम कीजिए कि अपना एक निज़ाम बना लें। हमारे अकाबिर का यही तरीक़ा था कि अपने बड़ों के लिए मुख्तलिफ शक्लों में जो है वो इसाले सवाब का एहतमाम करते थे। हज़रत शेख मौलाना ज़करिया साहब रहमतुल्लाह अलैह ने आप बीती में लिखा है कि मेरे ऊपर किसी का कोई एहसान होता है मैं उसके लिए बहुत ज़्यादा एहतमाम करता हूँ इसाले सवाब का, मुख्तलिफ शक्लों में, कुरान पढ़ करके, खैर खैरात करके, कुर्बानी करके, अगर हज या उम्रे में गए तो उनके लिए तवाफ़ करके, मुख्तलिफ शक्लों में। कोई इसाले सवाब की कोई एक ही शक्ल नहीं है तो उसका अहतमाम होना चाहिए। बहरहाल ये मैंने अभी से आप लोगों को ये इसलिए बतला दिया, आप मेरे इस बतलाने पर, दूसरी लंबी चौड़ी तकरीर करता तो आपके माँ बाप को आपसे इतना फ़ायदा नहीं पहुँचता जो मेरी इस नसीहत से पहुँचेगा इंशाल्लाह। तो उन्होंने आया कि नहीं, इसलिए वादा कर लो कि हम इसका अहतमाम करेंगे, माँ बाप के लिए भी इसाले सवाब, और अपने ख़ानदान के बुज़ुर्गों के लिए भी, अपने असातिज़ा के लिए भी, और अपने तमाम मोहसिनीन के लिए। तो बहरहाल अल्लाह ताला आपको तौफीक दे कि पढ़ने का सिलसिला जारी रखिए, हम सब अल्लाह ताला आपसे राज़ी हो जाए, दुआ कर लीजिए भाई।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
सुभानक अल्लाहुम्मा वबिहम्दिका वतबारक अस्मुका وتعالى جدك ولا اله غيرك اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى ال سيدنا ومولانا محمد كما تحب وترضى بعدد ما تحب وترضى ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا هب لنا من أزواجنا وذرياتنا قرت عینی وجعلنا للمتقین اماما. اے اللہ تو ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پورے پوری حفاظت فرما. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی اللہ تو ہمیں توفیق و سعادت عطا فرما. حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے. اے اللہ تمام رذائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما. تیری معرفت و محبت کے انوار سے ہمارے قلوب کو منور فرما. اے اللہ تیری یاد سے ہمارے دلوں کو آباد فرما. دوام ذکر اور دوام طاعت کی ہمیں توفیق عطا فرما. تمام اعمال میں اخلاص، اتباع اور احتساب کی کیفیت نصیب فرما. اے اللہ ہمیں، ہمارے اہل و عیال اور تمام متعلقین کو صحت، قوت، عافیت، سلامتی، دنیا آخرت کی بلائیوں سے مالا مال فرما. ہماری تمام ضرورتوں کی تو اپنے خزانہ غیب سے کفالت فرما. ہمیں کسی کا محتاج و دستنگر نہ بنا. ہماری روزیوں میں برکت اور وسعت عطا فرما. اے اللہ ہماری اولادوں کو عقائد حقہ، علوم نافعہ، اعمال صالحہ، اخلاق فاضلہ سے آراستہ فرما. برے اخلاق، برے کردار و گفتار، برے عادات و اطوار، بری صحبتوں، برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے ان کی پورے پوری حفاظت فرما. اے اللہ اپنی شان ربوبیت سے تو ان کی تربیت فرما کر ان کو ہماری آنکھوں کی ٹھنڈک، ہمارے دلوں کا سرور اور ہمارے لیے صدقہ جاریہ بنا. اے اللہ آج کی اس مجلس میں جن بچوں نے اپنے حفظ کی تکمیل کی ہے ان تمام کو بے انتہا قبول فرما. اے اللہ جس طرح تو نے ان کے سینوں کو قرآن کے الفاظ سے مزین فرمایا، قرآنی علوم و معارف سے بھی ان کو مالا مال فرما. قرآنی اعمال صالحہ کا ان کو اہتمام نصیب فرما. قرآنی اخلاق فاضلہ سے ان کا راستہ فرما. رات اور دن کی مختلف گھڑیوں میں زیادہ سے زیادہ قرآن پاک کی تلاوت کر کے اس کا حق حفظ ادا کرنے کی ان کو توفیق و سعادت عطا فرما. اے اللہ حفظ کی تکمیل پر جو وعدے تو نے اپنے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم کی زبان مبارک سے دیے ہیں، ان وعدوں کو ان بچوں، ان کے والدین، ان کے اساتذہ، ان کے مربیوں اور ان کے اہل خاندان کے حق میں پورا فرما، جنہوں نے بھی اپنی اولاد کو اللہ حفظ میں لگا رکھا ہے ان کے لیے حفظ کی تکمیل کو آسان فرما. اے اللہ ہمیں اور ہمارے تمام متعلقین کو نماز کا قائم کرنے والا بنا دے. نماز کا عشق و محبت ہمارے دلوں کے اندر ڈال دے. نماز کو ہماری آنکھوں کی ٹھنڈک بنا. نماز کا خشوع و خضوع ہمیں عطا فرما. نماز کے انوار و برکات سے ہماری زندگیوں اور ہمارے گھروں کو اے اللہ منور اور معمول فرما. عبادات کا اہتمام نصیب فرما. معاملات کی درستگی عطا فرما. معاشرت کا حسن عطا فرما. آپسی حقوق کی ادائیگی کا اہتمام نصیب فرما. آپس کی حق تلفیوں سے اے اللہ ہمیں ہماری پورے پوری حفاظت فرما. اے اللہ مختلف حیثیتوں سے جو ذمہ داریاں اور فرائض منصبی تو نے ہم پر لازم کیے ہیں پوری امانت و دیانت کے ساتھ ان کو ادا کرنے کی ہمیں توفیق اور سعادت عطا فرما. اے اللہ ہمیں اپنی کمزوریوں، اپنی کوتاہیوں، اپنے قصور، اپنے عیوب و ذنوب کا ادراک اور احساس عطا فرما کر اس کی اصلاح کی توفیق عطا فرما. اے اللہ ایمان کی سلامتی کے ساتھ دنیا سے جانا نصیب فرما. معلوم نہیں کب اور کہاں زندگی کی شام ہو جائے. اے اللہ ایسی حالت میں موت آئے کہ ہمارے دل ایمان کے نور سے منور ہوں، زبان پر کلمہ طیبہ جاری ہو، تو ہم سے راضی ہو، پر ہم تجھ سے راضی ہوں، تیرے اور تیرے بندوں کے حقوق میں سے کوئی حق ہم پر واجب الادا باقی نہ رہ گیا ہو۔ اے اللہ، ایسی حالت میں موت عطا فرما، قبر کے عذاب سے حفاظت فرما، محشر کی ہولناکیوں سے حفاظت فرما، اس دن کی رسوائی سے بچا لے، اس دن اپنے عرش عظیم کا سایہ نصیب فرما، اپنے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم کے مبارک ہاتھوں حوض کوثر کا جام نصیب فرما، حضور پاک صلی اللہ علیہ وسلم کی شفاعت مرحمت فرما۔ اے اللہ، نیکیوں کے پلڑے کو جھکا دے، دانے ہاتھ میں نامہ اعمال نصیب فرما، پل صراط پر سے عافیت کے ساتھ گزار کر جہنم کے عذاب سے پورے پوری حفاظت فرما کر، اے اللہ جنت کے اندر دخول اولین نصیب فرما۔ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما۔ حضرت مولانا طلحہ صاحب کو اے اللہ صحت کاملہ عاجلہ مستمرہ نصیب فرما۔ ہمارے مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما، حاجت مندوں کی حاجتیں پوری فرما، قید و بند میں محبوسوں کو رہائی نصیب فرما، مقدمات میں ماخوذوں کو بری فرما، جو جس مصیبت میں گرفتار ہے اے اللہ اس کو اس سے نجات عطا فرما، بے گھروں کو گھر عطا فرما، بے سہاراؤں کو سہارا عطا فرما، بے روزگاروں کو روزگار عطا فرما، بے اولادوں کو اولاد عطا فرما، جو نرینہ اولاد کے خواہش مند ہیں اے اللہ ان کو نرینہ اولاد عطا فرما، اے اللہ جن کی اولاد نافرمان ہیں ان کی اولادوں کو تو تیرا اور ان کے ماں باپ کا مطیع و فرما بردار بنا کر ماں باپ کی آنکھیں ٹھنڈی فرما، جن کی اولادیں شادی کی عمروں کو پہنچ چکی ہیں صالح جوڑ عطا فرما کر ان کے نکاح کی صورتیں پیدا فرما۔ اے اللہ، حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اس کے ایمان و اسلام کی، جان و مال کی، عزت و آبرو کی، اہل و عیال کی، تجارت و زراعت و کاروبار کی، ہر چیز کی پورے پوری حفاظت فرما۔ پورے عالم میں امت محمدیہ جہاں کہیں مظلومیت کا شکار ہے اے اللہ اس کی بھرپور نصرت فرما، ظالم کے ہاتھ کو ظلم سے روک دے۔ اے اللہ، شیعیت اور رافضیت کے شر اور ان کی سازشوں اور ان کے غلبے سے عالم اسلام کی حفاظت فرما۔ اے اللہ، ممالک اسلامیہ کے سربراہوں کو ہدایت عطا فرما، بے دینوں ملحدوں کی سربراہی سے ان ممالک کو نجات عطا فرما کر، دیندار امانت دار غیرت ایمانی سے بھرپور ہاتھوں میں اقتدار عطا فرما، جو اپنے اپنے علاقوں میں شریعت مطہرہ کو جاری و ساری کرنے والے ہوں۔ اے اللہ، حرمین شریفین کی حفاظت فرما، تمام مدارس عربیہ، مکاتب قرآنیہ، مراکز دینیہ، خانقاہوں کی، مساجد کی، تبلیغی اور دینی مراکز کی، اے اللہ تیرے دین کا کام جہاں کہیں جن شکلوں میں ہو رہا ہے اور تیرے یہاں مقبول اور پسندیدہ ہے سب کی حفاظت فرما، کام کرنے والوں کی حفاظت فرما، ان کو اخلاص، استقامت، ہمت اور حوصلہ عطا فرما، ان کے راستے کی رکاوٹوں کو دور فرما، ان کی مشکلات کو آسان فرما، ان کی ضروریات کی کفالت فرما، ان کو مخلص اور فعال کام کرنے والے افراد عطا فرما۔ اے اللہ، اس درسگاہ ملا مسجد کو ہر نوع کی ترقیات سے مالا مال فرما، اس کے علمی، اخلاقی، انتظامی، تعلیمی، تربیتی، اصلاحی معیار کو بلند سے بلندتر فرما، اس کے قائم کرنے والوں، چلانے والوں، پڑھانے والوں، پڑھنے والوں، تعاون کرنے والوں، تعلق محبت رکھنے والوں سب کو بے انتہا قبول فرما، اس کی تمام ضروریات کی اپنے خزانہ غیب سے کفالت فرما، ہر قسم کے شرور و فتن، آفات و بلیات و مکارے سے اس کی حفاظت فرما۔ اے اللہ، ہمارے والدین، ہمارے اساتذہ، ہمارے مشائخ جنہوں نے ہماری تعلیم و تربیت کے لیے مشقتیں اٹھائی، تکلیفیں جھیلی، ہماری غفلتوں کو برداشت کیا، اے اللہ ان تمام کو تو ہماری طرف سے اپنی شایان نشان بہترین بدلہ دنیا اور آخرت کے اندر عطا فرما، جو اس دنیا سے جا چکے ہیں ان کی قبروں کو نور سے بھر دے، اپنی رحمتوں مغفرتوں سے ڈھانپ لے، جنت الفردوس میں ان کو اعلیٰ مقام و مراتب عطا فرما، جو موجود ہیں ان کی عمروں میں، ان کی صحت و قوت و عافیت میں، ان کے اعمال خیر میں، ان کی علمی دینی ملی خدمات میں بے انتہا خیر و برکت عطا فرما کر ان کی قدردانی کی ہمیں توفیق عطا فرما. اے اللہ جو صلاحیتیں, جو قوا, جو نعمتیں, جو اسباب و وسائل تو نے ہمیں عطا فرمایا ہے, فرمائے ہیں, ان سب کو تیرے دین, علم دین اور ایمان و اسلام کی اشاعت کے لیے, حفاظت کے لیے, خدمت کے لیے استعمال کرنے کی ہمیں توفیق عطا فرما. اللہ ان قیمتی دولتوں اور سرمایوں کو دنیا کے پیچھے ضائع کرنے سے ہماری حفاظت فرما. ابنائے دنیا میں سے نہ بنا, ابنائے آخرت میں سے بنا دے. تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما, اور جن شرور اور برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما. اس مجلس میں شریک, اے اللہ تیرے تمام بندوں کی جائز اور نیک مرادیں پوری فرما, جو مانگا وہ بھی عطا فرما, مانگنے سے رہ گیا وہ بھی عطا فرما. آج تک تجھ سے مانگ کر کبھی محروم نہیں ہوئے, اب بھی اور آئندہ بھی محروم نہ فرما. ربنا جینا کا طائبین فلا تردنا خائبین. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. صلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وآله وصحبه اجمعين برحمتك يا ارحم الراحمين.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.